الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اذكروا الله ذكرا كثيرا وسبحوه بكرة وأصيلا ذكر الله کے سلسلے میں بات چل رہی تھی کہ اللہ تعالیٰ کے ذکر کی کثرت یہ اللہ تبارک و تعالیٰ کی ذات پاک کے دل میں استحضار کا اور اللہ تعالیٰ کی محبت کے دل میں جمنے کا اور نفس اور شیطان کے مقابلے میں قوت اور طاقت کے ارادوں میں دل میں ہمتوں میں آنے کا ذریعہ ہے. اس لیے اس کا اہتمام ہو. شکلیں ذکر اللہ کی کیا ہیں وہ بھی بتلائی. ان میں ایک تو مسنون اذکار بڑے اہمیت رکھتے ہیں. ہم اہل علم جو ہیں مولوی اس کو مستحب سمجھ کر اس کو نعوذ باللہ درخور اعتنا نہیں سمجھتے, اس کا اہتمام نہیں کرتے. اکابر کے یہاں اس کا بڑا اہتمام رہا ہے. ہر چیز میں جو مسنون اذکار ہوا کرتے تھے ان کا وہ حضرات بہت زیادہ اہتمام. حضرت شیخ رحمۃ اللہ علیہ نے فضائل رمضان میں اعتکاف کے دن میں سنا ہوگا کہ جہاں اعتکاف کی قسمیں بیان کی ہیں, سنت اعتکاف, اس نفل اعتکاف بھی کہ جب بھی آدمی جاوے آدمی نیت کر لینا وہی تو سنت اعتکاف, جہاں مسجد میں داخل ہونے کی دعا پڑتا ہے بسم اللہ والصلاۃ والسلام علی رسول اللہ اللہم افتح لی ابواب رحمتی, وہاں ساتھ میں یہ بھی نوئے تو سنت الاعتکاف. یہ حضرت رحمۃ اللہ علیہ نے اعتکاف وہاں ایک جملہ لکھا ہے کہ والد بزرگوار حضرت شیخ رحمۃ اللہ علیہ کے مولانا یحییٰ صاحب رحمۃ اللہ علیہ کہ وہ ہمیشہ کبھی کبھار زور سے بھی بول دیا کرتے تھے تاکہ ساتھ میں رہنے والوں کی تربیت ہو. یہ جو مجھے بتلانا ہے وہ یہ کہ ہمارے اکابر کے یہاں ان مسنون اذکار کا بہت ज्यादा इमाम रहा। और जैसा कि मैं पहले बतला चुका हूं कि मसनून अज़कार मुख्तलिफ किस्म के हैं, जमानों में जो तब्दीली आती है, रात गई दिन आया, दिन गया रात आई, तो उसके अंदर भी अज़कार है। एक जगह से दूसरी जगह आदमी जब मुंतकिल होता है, घर से बाहर बाजार में, घर के अंदर आया मस्जिद में, मस्जिद से बाहर बैतुल खला में, बैतुल खला से बाहर, तो उस वक्त के लिए तजवीज किए गए। अफाल और आमाल में जब तब्दीली होती है, आदमी खाना खाता है, खाना शुरू करता है तो बस खत्म करता है तो, इसी तरह सोना शुरू करता है तो सोना खत्म करता है तो, वुजू शुरू करता है वुजू के दौरान, तो मतलब यह है कि औकात जमान है। इसी तरीके से आमाल और इसी तरीके से अमकेना जगू, इन तीनों मौके पर जब किसी न किसी किस्म की तब्दीली आने पर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने अज़कार तलकीन फरमाए और तमाम अकाबिर के यहाँ इसका बड़ा इहतमाम रहा। हज़रत मौलाना मुफ्ती मोहम्मद तकी साहब दामत बरकातहू फरमाते हैं, ये हज़रत डॉक्टर अब्दुल हैद साहब रहमतुल्लाह अलैह फरमाया करते थे, ये मसनून अज़कार जो है गोए आदमी उसके जरिए से अपने कल्ब का ताल्लुक अल्लाह ताला के साथ कायम कर लेता है। ये तो एक बटन है, जैसे आपके घर में बिजली का बटन है, बिजली की लाइन आई हुई, हालांकि बिजली का पावर हाउस जहाँ बिजली बलती है सैकड़ों मील दूर है, दरमियान में कितने खंभे, कितने तार, कितने ट्रांसफार्मर और पता नहीं क्या किन किन वास्तों से वो बिजली आपके घर तक पहुंची है, लेकिन जहां आपने बटन ऑन किया वो सैकड़ों और हजारों मील का सफर तय करके उसी वक्त वो आपके घर को रोशन कर देती है। इसी तरीके से बंदा जब इन मसनून अज़कार का इस्तेमाल करता है तो उसके नतीजे में उसके कल्ब का ताल्लुक अल्लाह ताला की जात के साथ कायम हो जाता है। इसलिए उस वक्त और मानी का भी इस्तेमाल रहना चाहिए कि वहाँ उन दुआओं के अंदर मान कैसी कैसी अजीब गरीब दुआएं कर, उस पत्ती में अभी नहीं जाना है, लेकिन बहरहाल उन दुआओं के मानी को जब देखते हैं तो ऐसा मालूम होता है कि ये इल्हामी दुआएं हैं। अल्लाह तबारक ताला ने नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम के कल्ब मुबारक के ऊपर उनका इल्हाम फरमाया और आपने उम्मत को ये सिखाई है, ऐसी अजीब व गरीब नेमत है कि हम और आप उसका अंदाजा नहीं लगा सकते। बहरहाल मैं ये अर्ज करना चाहता हूँ कि अजीए मासूरा करेंगे, आज से तय कर लो कि आप जितनी दुआएं हमें याद हैं उन पर तो अमल आज से ही शुरू करना है। मैं हमेशा मजलिसों में कहा करता हूँ कि भाई छोटे वक्त की बहुत सारी दुआएं हैं, एक छोटी सी दुआ है अल्लाहुम्मा बिस्मिक अमूत वाहिया, और जो हर पर छोटे छोटे बच्चे को भी 2-3 साल का बच्चा जो बोलना शुरू करता है उसकी माँ दुआओं में ये दुआ बहुत आसान है सिखला देती है और बच्चा बच्चा जानता है। लेकिन मैं सबसे पूछूंगा, आज रात जब सोए थे तब कितनों ने पढ़ी थी, अपने दिल से जवाब ले लो, याद सब तो है लेकिन कितनों ने एहतमाम किया। बैतुल खला जाने की दुआ उसका तरीका सबको मालूम है कि भाई जाने से पहले दुआ बिस्मिल्लाह अल्लाहुम्मा अऊज़ु बिका मिनल खुबूथ वल खबाइथ, फिर उल्टा पांव दाखिल किया जाए, फिर सीधा फारिग हो जाए तो निकलने के वक्त पहले सीधा पांव निकालें, फिर उल्टा निकालने बाहर आकर गुफरान कर अल्हम्दुलिल्लाह। ये तरीका यहाँ जितने भी मौजूद है मैं समझता हूँ शायद ही कोई कहता हो, अभी कोई याद कोई ऐसा नहीं जिसको ये मालूम हो, लेकिन मैं पूछूंगा अभी आप उठे 9 बजे 10 बजे और जब गए थे तो कितनों ने इसका एहतमाम किया, गए भागे दौड़े जाके दरवाजा खोला बैतुल खला का और घुस गए, कौन सा पांव पहले कौन सा पांव बाद में यही याद नहीं आया, दुआ तो कौन पढ़ता है। ये हमने जो मिजाज बनाया अपने इस मिजाज को बदलने की जरूरत है। आज इस मजलिस में जब यहाँ आए और रहे हैं और इस मौजू पर बात सुन रहे हैं तो पहला अज़्म ये कर लीजिए, तय कर लीजिए, अल्लाह ताला से आहद पैमान कर लीजिए کہ جتنی سنتیں مسنون اذکار اور دعائیں یاد ہیں آج سے ہی اس پر عمل شروع کریں گے کریں گے اور جو یاد نہیں ہیں جو معلوم نہیں ہیں ان کو سیکھنے کا اہتمام کر کے اس کو بھی ان کو بھی اپنی زندگیوں میں گویا عملی جامع پہنا. یہ بہت بڑی چیز نقل کر چکا ہوں حضرت شاہ فضل الرحمان صاحب گنج مراد آبادی رحمت اللہ علیہ کا مقولہ جو سلسلے جو ہے نقشبندیہ کے بڑے اکابر میں سے ہمارے اکابر میں سے ہیں کہ بھائی جب یہ کوئی آدمی کوئی عمل کرتے ہیں اسے یہ پڑھتا ہے اور استحضار کے ساتھ کہ بھائی یہ استحضار بھی ہونا چاہیے کہ بیت الخلا جائیں تو دل میں یہ خیال ہو کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم جب بیت الخلا جاتے تھے تو یہ دعا پڑھتے ہیں. میں بھی اسی لیے پڑھتا ہوں. حضور صلی اللہ علیہ وسلم جب بیت الخلا جاتے تھے تو آپ پہلے اپنا بایاں پاؤں اندر رکھتے تھے. میں بھی اسی لیے رکھتا ہوں. یہ ذہن میں ہو آپ کی نقل اتار رہا. یہ جو ہو رہا ہے ایسے ہی کوئی اتفاقی عمل نہیں ہے بلکہ میں تو حضور کا ایک امتی ہونے کی حیثیت سے اور اللہ تعالیٰ نے کیونکہ حکم دیا ہے قرآن پاک میں قل ان کنتم تحبون اللہ فاتبعونی اسی اتباع پیروی کی غرض سے پورا ہر کام یہ اگر آپ کر لیں گے تو حضرت شاہ فضل الرحمان صاحب رحمۃ اللہ علیہ فرماتے ہیں چند دنوں میں اگر صاحب نسبت نہ ہو جاؤ یعنی اللہ کے ساتھ تعلق قائم نہ ہو جائے تو مجھے کہو. تو بہرحال یہ تو اذکار مسنونہ ہمارے اقابل کے یہاں سے اس کا بڑا اہتمام رہا اور اس کے علاوہ جو دعائیں ہم لوگ جیسے حزب العظم پڑھتے ہیں میں نے اپنے حضرت سے دیکھا ان کو پوری حزب العظم ازبر یاد تھی. کبھی وہ کتاب کھولتے نہیں پڑھتے تھے روزانہ کا جو معمول ہوتا تھا وہ حضرت زبانی پڑھ لیتے تھے. وہ تو کئی مرتبہ اندازہ ہوا مجھے. تو مہاراج یہ جو ہے ہاں ہمارے آپ کے لیے تو یہ سن کے بھی سوچنا مشکل ہے کہ ایسا بھی ہم کر پائیں گے یا نہیں پائیں گے. بارہ یہ اذکار مسنونہ کے علاوہ بھی دعاؤں کا چلتے پھرتے اہتمام دل میں تصور ہو. اللہ تعالیٰ سے مانگنے کا یہی نہیں کہ بھائی جو ہے رجوع کیا جو رکعت پڑھی ہاتھ اٹھائے. دل ہی دل میں اللہ کی طرف متوجہ. ہر وقت آدمی کی کوئی نہ کوئی ضرورت ہوتی ہے. آپ سفر کے لیے جب نکلیں گے گھر سے تو پتا نہیں دن میں کیسے کتنے کتنے اندیشے ہوتے ہیں. اب میں جا رہا ہوں بس ملے گی نہیں رکشا ملے گا یا نہیں کوئی سواری ملے گی یا نہیں. تو نکلتے وقت جانا سفر کی دعائیں کر کے نکلے دل ہی دل میں یہ بھی دعا کر لے اللہ آپ کے ساتھ سواری کا انتظام ہو جائے اور سواری جہاں ملی اللہ تیرا شکر ہے. ہم لوگ اپنی حاجتوں کے لیے دعائیں تو جہاں بہت مصیبتیں جب ہوتی ہیں تو اس میں کچھ تو مانگ لیتا ہے لیکن اس چیز کے حاصل ہونے پر اللہ کا جو شکر ادا کرنا چاہیے ادھر دھیان رہتا. سواری کی دل میں تمنا تھی خواہش کی دعا بھی کی تھی لیکن جب سواری مل گئی تو کبھی بھولے سے زبان پر یہ نہیں آیا الحمدللہ اللہم لک الحمد اللہ تیرا شکر و احسان کہ تو نے وقت پر سواری عطا مل گئی. بس تو مل گئی لیکن اندر بیٹھنے کی جگہ نہیں ملی. بس میں چڑھنے کا موقع تو مل گیا. ایسے بے شمار مواقع آتے ہیں تو وہاں دل یہ ہوتا اللہ جگہ مل جائے پھر جگہ مل گئی اطمینان کی جگہ مل جائے. مطلب یہ ہے کہ ہر چیز میں ہمیں تو ہم تو حاجتوں کے مسئلے ہیں. ہماری گویا حاجتیں ہر وقت ہیں. اپنی حاجتوں کے متعلق دل ہی دل میں اللہ تعالیٰ سے سوال بھی کریں اور ہر سوال کے اللہ کی طرف سے ان کے پورے کیے جانے پر دل ہی دل میں اللہ کا شکر بھی ادا کریں. دونوں چیزیں ہونی چاہیے. تو یہ دعا جو کریں گے اس دعا کی وجہ سے اللہ تعالیٰ کے ساتھ ایک تعلق قائم ہوگا اور شکر جب ادا کیا جائے گا اس شکر کی وجہ سے بھی اور شکر کا بڑا فائدہ دوسرا یہ بھی ہوگا کہ کوئی ایسی نعمت ہے جس میں کچھ ہماری اس کو بھی دخل ہے تو اس کی وجہ سے ضرور نہیں پیدا ہوگا شکر کی وجہ سے کہ بھائی آپ نے تو بیان کر دیا اچھا بیان ہوا بس لیکن اس نے کہ آج آپ تو بڑا شاندار بنا. یہ نہیں کہ بھائی اللہ تیرا شکر احسان ہے کہ مجھے نام بنے گا کی زبان سے جو باتیں سنیں کہلوا دی جس سے مجھے بھی فائدہ پہنچا ان کو بھی اللہ کے بندوں کو بھی شکر ہو. اور کوئی ایسی مصیبت کی چیز ہے تو صبر کا اہتمام ہو. تو بارہ ویسے تو شکر صبر پر غالبانہ چاہیے, اس لیے کہ ہر وقت مسائل کے مقابلے میں نعمتیں ہمارے حال پر زیادہ ہیں, ہے نا؟ اسی وقت بے شمار ہمارا پورا جسم, آنکھیں, کان, زبان, ہاتھ, دل, دماغ, یہ سب برابر کام کر رہے ہیں, ہوا دے, سانس لے رہے ہیں, پنکھا چل رہا ہے, آرام سے بیٹھے ہیں, مسجد کے اندر اللہ کی عبادت میں مشغول ہیں, کتنی کتنی نعمتیں. کوئی اگر کوئی تکلیف ہے, خدا نہ خاصتا سر میں درد ہے, تو ایک ایک مصیبت سر میں درد, باقی ہے سب کچھ ٹھیک ٹھاک ہے. لیکن پھر بھی اللہ کے بندے کو پوچھیں گے کیا حال ہے, بہت اچھا ہے, اتنی بے شمار نعمتیں تھی آئی اور ہاشے میں بھی نہیں ہوگی, بس ایک درد سر ہے اس کو لے کے بیٹھا. یہ جو ہے نا, یہ شکر والا انداز حضرت مولانا حضرت میاں صاحب سید مانا حضرت مانا سید اصغر حسین صاحب رحمۃ اللہ علیہ, جو ہمارے اکابر میں ہیں اور رانجے میں ان کا مزار ہے, دیوبند ہی کے رہنے والے, اکثر ہمارے اہل مدارس کی داؤد شریف کی سند انہیں کے واسطے سے حضرت شیخ علی رحمۃ اللہ علیہ کو مجلس پہنچتی ہے. تو ان کا واقعہ بیان کرتے ہیں کہ ایک مرتبہ بخار تھا, میں پہنچا اور میں نے پوچھا حضرت کیا حال ہے, الحمد للہ آنکھیں برابر کام کر رہی ہیں, دیکھ رہا ہوں, کان کام کر رہے ہیں, سن رہا ہوں, زبان کام کر رہی ہے, بول رہی ہے, سب دیر تک نکلا, بس تھوڑا سا بخار ہے, بس تھوڑا سا ایک انداز یہ بھی ایک گلاس ہو نا, گلاس کے اندر آدھا گلاس پانی کا بھرا ہوا ہے, تو دیکھنے کے جو انداز ہے, جو مثبت پہلو والا ہوگا نا, وہ ایک الحمد للہ آدھا گلاس پانی موجود ہے, اور جو منفی پہلو والا ہوگا آدھا خالی, ارے وہ جو آدھا ہے اس کا تمام لو نا, اس کا شکر ادا کرے, آدھا خالی کی شکایت میں پڑے ہو. تو کہنے کا حاصل یہ ہے کہ اللہ تعالیٰ کی ان نعمتوں کا ہے, تو میں یہ اللہ کر رہا تھا کہ چل یہ ایک تو دعائے اذکار مسنونا تو ہوئے, اس کے علاوہ بھی اپنی جو جو حاجتیں دل و دماغ میں آتی ہیں, پیش آتی رہتی ہیں, ان سے ان کے متعلق بھی اللہ تعالیٰ سے ہر وقت مانگنے کا ایک مزاج بنا لیا جائے, یہ چیز بھی اللہ تعالیٰ کے ساتھ جوڑنے کا ذریعہ بنتی, یہ بھی ذکر اللہ ہی کی ایک قسم ہے. اس کے علاوہ جو کلمات ذکر اللہ کے حدیث میں آئے, جیسے کتاب یہ فضائل ذکر میں میں نے کل بتایا تھا, سبحان اللہ, الحمد للہ, لا الہ, یہ تسبیحات, ان کے بھی ایک مقدار ہونی چاہیے, اور اس کو باقاعدہ طے کر لے آدمی کہ ان اتنی مقدار ہے, تیسرا کلمہ, چوتھا کلمہ, پہلے اپنے شیخ سے اور جن سے بیٹھ کا تعلق ہے مشورہ کر کے, یا ان کی طرف سے بتایا گیا ہے, اس بتائے ہوئے کو پورے اہتمام کے ساتھ, پابندی کے ساتھ, وقت مقررہ وقت میں مقررہ جگہ میں, یہ بات یاد رہے, وقت بھی مقرر ہو اور جگہ بھی مقرر ہو, وقت اور جگہ آپ مقرر کر دیں گے تو اس میں برکت بھی ہے, نور بھی ہے. آدمی جب مقرر وقت میں ایک عمل کرتا ہے تو اس کے اس عمل کئی روز تک اس مقرر وقت میں اس عمل کو کرنے کی وجہ سے اللہ تعالیٰ اس کے حق میں اس وقت میں بھی نور پیدا فرما دیتے. مقررہ جگہ میں جب کوئی عمل کرتا ہے تو کئی روز تک آپ اپنے گھر کے اندر ایک مخصوص جگہ میں بیٹھ کر کے تسبیح پڑھنے کا اہتمام کرتے ہیں, تو اس مقررہ جگہ میں چند روز تک جب آپ تسبیح کا اہتمام کریں گے تو اس کی وجہ سے اللہ تعالیٰ اس جگہ کے اندر بھی ایک نور پیدا فرما دیتے ہیں. تو اب جب اپنے مقررہ وقت میں مقررہ جگہ میں آپ جو اپنا عمل شروع کریں گے, تو ایک تو آپ پڑھ رہے ہیں وہ, اور اب تک کے آپ کے عمل کے نتیجے میں اللہ تعالیٰ نے اس وقت میں اور اس مکان میں جو نور پیدا فرمایا وہ بھی آپ کے حق میں کیا ہوگا, معین ثابت ہوگا. یہ جو مخلوقات ان کے ساتھ ان کے, یہ ہمارا وقت ہماری جگہ بھی ذکر میں ہمارا ساتھ دے رہے ہیں, اس کی وجہ سے ایک قسم کی تقویت پیدا ہوتی ہے, ایک چراغ روشن ہے, دوسرا کریں گے, تیسرا کریں گے, چوتھا کریں گے, تو پہلے روشن تو تھا جو ہے ظلمت دور, لیکن وجہ سے نور میں कुवत और किसा करेंगे तो और ज्यादा रोशनी में कुवत और तेजी का इजाम होगी। तो बहरहाल ये वक्त भी मुतयन हो जाएगा। ये हमारी कमजोरी है कि हम इन चीजों का इस्तेमाल नहीं करते। तो ये तस्बीहात मुकर्ररा औकात ये जो मस्तूरा और उसी में फिर कुरान पाक की तिलावत इससे पाक गुरु शरीफ ये सब इसी का अज्जा है और उनकी भी एक जो भी मिकदार तय करें उसकी पाबंदी होनी चाहिए। खैर अमल माध्यम अलैह बेहतरीन अमल वो है जिसके ऊपर पाबंदी और मुदावत की जाए। आप 100 मरतबा इसरा करना पड़ते हैं, 100 मरतबा दुरूद शरीफ, 100 मरतबा इस्तिगफार। हमारे अकाबिर के मामला जब हम देखते हैं तो उनके मुकाबले में उसकी कोई हैसियत नहीं है। वैसे वो हजरात तो 300-300 को पसंद फरमाते थे, पहले वही था, अब 100 का कहा जाता है। और वो 100 भी हमारे अहले ईमान को भारी मालूम होते हैं, वो भी पूरे नहीं होते, मशहूर ही है। मैं अभी बताऊंगा अपने अकाबिर के मामला को तो कितना अहतमाम की कसरत हुआ करती थी। तो भारत मैं यह कर रहा हूँ कि उसकी बात उसकी भी इकदार जो है उसको पाबंदी से अदा किया जाए। जब तक के पाबंदी से अदा नहीं करेंगे उसका कोई असर जाहिर एक पानी का कतरा है, एक कतरा गिरता है लेकिन मुसलसल गिरते एक दूसरा तो चट्टान के ऊपर गिरेगा ना तो अभी उसके अंदर क्या कर देगा, सराब कर देगा। और कोई नल आपने पुल खोल दिया और उसकी वजह से पानी एकदम पूरी टंकी खाली हो गई तो जीव से होने वाला। तो बहरहाल ये जो ये अस्कार और ये उनको एक तो जो भी मिकदार तय की गई हो उस मिकदार को पाबंदी से उसमें जो है कभी नागा नहीं हो। हमारा नफ्स हमको बहुत बड़ा धोखा देता है। क्या धोखा देता है? तो भाई तुम रोजाना पढ़ते हो, अगर एक दिन नहीं पढ़ोगे तो उससे क्या तुम्हारा नुकसान हो जाएगा? ये आम तौर पर जहन में ये ख्याल आता है। तो मैं उस पर एक बात कहा करता हूं कि भाई देखो आज आदमी जब से पैदा हुआ माँ का दूध पीना शुरू किया और दूध छूटा और घिजा आई तो आपकी जो उम्र हुई है आप 20 साल के 25 साल के 30 40 50 साल के रोज जब से पैदा हुए खाने का एक सिलसिला जारी है। सुबह चाय पीते हैं, दोपहर को खाना खाते हैं, शाम का खाना खाते हैं। मैं आपसे कहूं कि आपकी उम्र 40 साल की हो गई, 40 साल से आप पाबंदी से दो टाइम खा रहे हैं, जरा दो दिन मत खाओ में क्या होगा? दो दिन मत खाओ, 40 साल से खा रहे और दो दिन नहीं दो वक्त मत खाओ नहीं करो नाम ये तो नहीं करो क्यों ताकि ये डिले हो जाए चला नहीं जाए है ना दिमाग काम नहीं करेगा। ये तो समझ में आता 40 साल से गिदा का इस्तेमाल करने वाला दो टाइम न खाए तो उससे क्या नुकसान है वो उसकी समझ में आता है ना। अभी के आमजी के फिर सीधी अभी तो बैच हुए नहीं, एक महीना भी पूरा नहीं हुआ जिक्र शुरू करने और तस्वीर को शुरू करने के अंदर और नफ्सा हमारा क्या कहता है एक दिन नहीं पढ़ेंगे तो क्या नुकसान होगा? क्योंकि हमें उसके फायदे का भी एहसास हुआ नहीं इसलिए नुकसान का भी एहसास नहीं होगा। मैं ये चीजें मिसाल देकर मुदल्लल इसलिए बतलाना चाहता हूं कि आपके जहनों में बैठे और उसकी अहमियत मालूम हो। तो कुछ भी हो हमें हर हाल में इसका इस्तेमाल करना है। दुनिया इधर से उधर हो जाए लेकिन अपने उस मामूल को क्या करना है पाबंदी करनी कोई फायदा हो। मैं मिसाल दिया करता हूं भाई चाय सुबह की चाय की आप पाबंद है या नहीं? चाय की कैसी आदत कैसी आदत? अब अगर जैसे बारिश का सीजन चल रहा है किसी रोज रात भर बारिश हुई और पूरा मकान टपक रहा है कहीं जो है बैठने की भी जगह नहीं है। सुबह होगी तो आप बीवी से कहेंगे अरे चाय में जरा ऊंचे और टेबल पर रखकर भी चाय बना बाद में सब कुछ देखा जाए। चाय के बगैर कुछ समझ पड़ती है? या रात भर भी बीमार रही पेट में सर में दर्द रहा बेचैन रहे वे अपनी चौकी तो अस्पताल बन गए चलो सुबह होते डॉक्टर के यहाँ लेकर के गए लेके गए उसकी जो खिदमत आपके जिम्मे पूरी लेकिन जहां उधर उधर लेकर के गए वही साथ में आप इधर उधर तलाश करेंगे ये डॉक्टर की क्लिनिक के पास कहीं कोई लाड़ी वाली चाय की है तो अपनी चाय की जरूरत पूरी कर राय तो छूटने वाली, वहां कभी एक ख्याल नहीं आया। हम पूछेंगे कि भाई क्या हुआ आज, तस्वीर पूछा क्या कर रहा आज बल्कि, तो बिचारी सुबह पेट में दर्द रहा, सुबह डॉक्टर के पास लेके गया, उस दरमियान में तस्वीर टूट गई। उन्हें चाहे लाड़ी से पी, हालांकि तस्वीर पढ़ते तो हो सकता था उसकी बरकत से बगैर इलाज के बिजली का पेट का दर्द क्या हो जाता। ये मुसीबत जो थी उस मुसीबत का तकाजा तो ये था कि और ज्यादा मुतवज्जे होते अल्लाह की तरफ, नहीं ये कि रोजाना तवज्जो की जो शक्ल है उनको भी हम क्या कर दें। लोग बहाने बताते हैं, बहाने भी तो फिर किसी चीज की कोई इज्जत बचाई जाए तो इज्जत और मालूम में जोड़ तो होना चाहिए ना। है आप पहले ही महे जानते हैं, तो इज्जत तो बताते हैं मुसीबत को कि भाई कुरान इसने नहीं पढ़ा, तस्वीर इसने नहीं। अरे भाई मुसीबत का तकाजा तो ये था कि आप अल्लाह ताला की तरफ और ज्यादा मुतवज्जे होते, कह जाए कि रोजाना जो तवज्जो हो रही है उसको भी आपने छोड़ दी। क्यों कोई दलील हुई, क्योंकि बहाना हुआ। यानी हम जो बहाना पेश कर रहे होते हैं तो हमारा दिमाग काम नहीं करता, लफ्ज हमें ऐसा धोखा देता है। तो भारत में यह कर रहा था कि पाबंदी जैसे ही थी, चाय की पाबंदी, खाने की पाबंदी है ना, नहीं करते रुपए का खाना। बंबई जाना है, गुजरात एक्सप्रेस में बैठे या जगह नहीं बैठने की, खड़े खड़े भरूच से सवार हुए, बड़ौदा से सवार हुए, खड़े खड़े। अब जो है एक बजे वो गाड़ी बलसाल स्टेशन पर पहुंची, भाई जरा खड़ा बैठने की जगह नहीं, जरा कुछ जो है पकौड़ी वकड़ी मिल जाओ, और जो है हम पाँव और बड़े खाके तुम्हारा करना है। खाने का वक्त आया तो खाना वहां ये नहीं सोचा ऐसी भीड़ है अभी तो बैठने की जगह नहीं, नफ्स जब तकाजा करे तो उसका आदमी जवाब देते अरे बैठ चुके अभी, अभी खाना नहीं खाएंगे, अभी तो बैठने का तो ठिकाना नहीं, इतने आने की जगह तो मिली नहीं है, मैं तू खाना मांग रहा अभी नहीं खाएंगे, कभी ऐसा जवाब दिया आपने? नफ्स तो नहीं, लेकिन पढ़ना अगर तस्वीर ऐसी ऐसी भीड़ की मनता बैठने की जगह नहीं थी, तो कोई होश आवास ही नहीं है, खाने के होश आवास मिसाल है जरा, एक तगड़ी मिसाल है आपको देकर समझाना चाहता हूं कि देखो ये हम कितने बिगड़े हुए, हम कितने बिगड़े हुए। जरूरत है जैसे उन चीजों हमारे सभी तकाजों को पूरा करने का हम खूब क्या करते हैं, किसी के यहाँ खुदा खासा कि खानदान में कोई हादसा पेश आ गया, एक्सीडेंट हो गया, एक दो मौतें हो गई, अब जो है उसमें मशहूली भी वहां गए, सब शिकर की सब अस्पताल ले गए, इंतकाल हुआ सब धना जाता सब, और वहां पूछेंगे भाई आज तिलावत क्या करें, तो ऐसा हो तिलावत तो छूट गई। अच्छा तिलावत छूट गई, दुपहर का खाना खा लिया, दुपहर का खाना तो वो नहीं छूटा, वो तो कहीं ना कहीं हाथ मार ही लिया, तो यहाँ के मौका देखते थे। कहने का मतलब यह है कि जैसे हम अपने सभी तकाजों को जो है ऐसा पाबंदी से किसी तरह ये रूहानी तकाजे जैसे उसको छोड़ने के नतीजे में जिस्मानी कमजोरी और नुकसान महसूस करते हैं, इसको छोड़ने की वजह से रूहानी कमजोरी और नुकसान होगा, इसका हमें एहसास होना चाहिए। तिलावत का जो मामूल है तो भी छूटने न पाए। बात कहते हैं सफर था, सफर में तो मुझे तो बहुत खुशी होती है, सफर जब ये होता है ट्रेन में और बस में बैठता हूँ मजा आ जाता है। तो बहुत सी वो तस्वीरें जो और दिनों में हम पढ़ सकते हैं, और रोजाना तो हम तीसरा करना भी इस्तेफाल का इस्तेमाल, बाकी रोजाना के काम उसमें ऐसी फुर्सत लगे हुए हैं तो लगा बदला वक्त है। लेकिन अब जब सफर में है तो सबक तो है, हाँ तो सबक की तैयारी की घर घर से, सफर में खाली है तो सुबहान अल्लाह रोजन जी की भी तस्वीर पढ़ लो ना, रोजाना तो मौका मिलता नहीं आज मिल गया, तो अपने कलमे की तस्वीर पढ़ लो, रोजाना मौका मिलता नहीं आज मिल गया, और बहुत सारी और भी तस्वीर हाथ आप जमा कर सकते हैं। मैं कहना नहीं चाहता कुरान के खिलाफ रोजाना दो तीन पारे करते थे, आज अल्लाह ने मौका दिया है दो तीन घंटे मिले तो आज दस पारे कर डालो, ताकि बीच में कुछ जो कमी वमी हुई थी उसकी भी क्या हो जाए, तलाश हो जाए। ये एक मिजाज ये बनना चाहिए, समझाया कि नहीं। तो मैं ये अर्ज कर रहा था कि जिक्र के एहतमाम और पाबंदी में ये चीज अहम है कि जो तस्बीहात वगैरह मसनून तस्बीहात एक जिक्र है वो जिक्र जहरी, जो आबाद लेते हैं। एक बात याद रखें, पहले भी मैं शुरू में बता चुका हूं कि जिक्र जहरी जो है वो एक बतौर इलाज के है, वो है अल्लाह अल्लाह ताला जज़ाए खैर दे हमारे मशाइख को, इलाज के लिए भी जो चीज तजवीज की वो भी उसी चीज नहीं, बल्कि जैसे कोई बीमार हो जाए उसका इलाज गिजा की शक्ल में तजवीज किया जाए, तो गोया हम खुरमा हुआ हम सवाब जैसा मसला हो जाएगा कि गिजा भी है और इलाज भी हो रहा है। ऐसे हमारे मशाइख ने हमारी ये जो इलाज तजवीज किया ये जिक्र, तो वो जिक्र भी है और लेकिन वो इसे कुछ चीजें उसमें बढ़ा दी गई है। पाल लोग उस पर इश्कार करते हैं कि ये जर्म लगाना ये कहाँ साबित, अरे भाई हम कहाँ कहते हैं कि ये सुन्नत नहीं जर्म लगाना, ला इला इल्लल्लाह सुन्नत अफ़ज़ल ज़िक्र है, लेकिन ये तो एक खास मखसूस जो है जरूरत की वजह से, जैसे कि बच्चा कुरान हिफ्ज करता है और कोई आके पकड़े उसका गला एक करता है सर्वान की तिलावत करना चाहिए, अरे भाई वो इसलिए पढ़ता है ताकि उसके दिल में ये बोलो अल्लाह वाली आयत क्या हो जाए, कम जाए है पुख्ता करना, ये पुख्ता करने की चलिए और इस तरह बहुत से अंदर लेते हैं, तो ये कोई उसमें उसमें खुद इस तरह पढ़ने में ही बात खुद अपना वो चीज तो अपनी जगह पर जिक्र है, लेकिन ये तरीका उस तरीके को हम इबादत करार नहीं देते, उसको जरूरत करार देते। तो बहरा मैं अभी बात ये करना चाहता था कि ये जो जिक्र जहरी हमारे अहबाब लेते हैं, पहली बात तो हमारे हजरत शेख रहमतुल्लाह अलैह मुझे भी याद में जब पहली मतलब जिक्र लिया हजरत हमेशा जिक्र ताकि भाई देखो तुम अगर उसकी पाबंदी कर सकते हो तो उसको शुरू करो, अगर तुम पाबंदी नहीं कर सकते हो तो अभी मत करो, जब तुम्हारे ये ख्याल हो कि मैं उसकी पाबंदी करूंगा तो शुरू करने के बाद छोड़ना ये मुजिर है। पुराना तरीके इलाज जो था तिब्ब यूनानी का, अब वो तो तिब्ब यूनानी भी बेचारी खत्म होती जा रही है, उसके अंदर जो मुख्तलिफ तरीके थे इलाज के उसमें ये होता था कि पहले जो है जब बीमार आता था तो उसका जो मादा अंदर से बीमारी का उसको पका कर फिर उसको बया मुनज़्ज़ात दिए जाते थे, फिर मुस्तहलात दिए जाते थे, उसके बाद फिर मुकव्वियात का दर्जा आता था। तो वो तरीके तफसीलें तो रही नहीं है, ये जो डॉक्टर इलाज आया वो तो खत्म हो गया। तो बारह अगर फरमाते हैं कि ये तो एक मुश्किल की तरह है और एक इलाज कोई भी इलाज दरमियान में जैसे आज डॉक्टरी इलाज में तो ये समझ में नहीं आता, लेकिन एक एक इलाज ऐसा डॉक्टरी भी है तो कोई किसी का दिमागी तवाज़ुन ठीक नहीं तो जो पागलपन का इलाज जो किया जाता है डॉक्टरों से, हमारे डॉक्टर ताकीद फरमाते हैं एक टाइम का भी नागा होना नहीं चाहिए, जो पाबंदी है उससे एक दिन भी छोड़ोगे तो ये दवा सब क्या हो जाएगी बेकार हो जाएगी। तुम्हारा कहने का हासिल यह है कि जिक्र जारी शुरू करने के बाद छोड़ा नहीं जाएगा, मुझे इसे छोड़ना। दूसरा यह है कि ये जिक्र जो है हमारे तरीके चिश्तिया नक्शबंदी तरीका है, तो नक्शबंदी तरीके में लताई के सिक्का उन लताई के सिक्का को ये करने का ये कि हमारे चिश्तिया तरीके के अंदर सिर्फ लतीफे कल्ब, इसलिए कि तमाम लताइक का सरदार कौन है अला इन्ना फी जसद नुज़रतन इज़ा दसला सलाल जसद कुल्लहु व इज़ा फसद फसद जसद कुल्लहु अला वलियल कल्ब, कल्ब को बुनियादी हैसियत करार दी। तो हमारे मशायख के इश्तिया के यहाँ कल्ब ही पर ये जो जिक्र जहरी होता है उसका सारा जो जर्बे भी लगवाई जाती है कल्ब ही के ऊपर, अगर ये ठीक हो गया बाकी जो है लताइक पर मेहनत करने की जरूरत नहीं। और इसी को इसी जिक्र जहरी को हमारे बुजुर्ग झाड़ू कहते हैं, झाड़ू कि ये सारा दिल का झाड़ू झंकार क्या कर देता है, अगर कोई आदमी इखलास के साथ और पूरी तवज्जो और पाबंदी से उसका इस्तेमाल करेगा तो एक मुद्दत के बाद उसके बड़े बरकात और अम्बार जाहिर होंगे। हजरत रायपुरी रहमतुल्लाह अलैह के मलफूजात को देख लो, हजरत जगह जगह इसकी बड़ी ताकीद फरमाते हैं कि कोई कुछ भी कहे इसको छोड़िए। हजरत मदनी अम्पिलाल का जब सुलूक तय कर रहे थे इस तरीके से हुआ, उन्होंने फिर हजरत गंगोई अम्पिलाल से दरखास्त की जब जो है नक्शबंदी से हजरत भगत की कोई जरूरत नहीं। तो बहरहाल ये आजकल जो है ना बाद ये हमारे پیر ذوالفقار صاحب دامت برکاتہم کی آنے اور اس کی برکتوں کی وجہ سے نقشبندی سلسلے کی چیزیں لوگوں کے سامنے آتی ہے. ہمارا مقصد ہے, ہمارے آباد اور ہمارے طریقہ کیا ہے, تو ہر آدمی کیا چاہتا ہے, میں آج کے آج ہی وہ کیا آسمان تک پہنچ جاؤں. کسی کو کرنا کچھ نہیں ہے, وہاں کسی اس سلسلے کے کرتے ہوئے کو دیکھا کیا خبر پڑ, اب مراقبے کیا کرتا ہے وہ تو اللہ بہتر جانتا ہے, اس نے بتایا وہ کرتا ہے, جس طرح اللہ بہتر جانتا ہے. میں یہ بتلانا چاہتا ہوں کہ آپ کو اپنے طریق پر یقین ہونا چاہیے اور اپنے شیخ کے بتائے ہوئے تدبیر کے مطابق عمل کریں گے, اللہ آپ اس یقین کے ساتھ بڑھیں گے تو اللہ تعالیٰ آپ کو وصول عطا فرما دیں گے. ہم کو تو کبھی خیال بھی بھولے سے نہیں آیا, اپنے سلسلے کے بزرگ حضرت مسلم صاحب کے ساتھ ہوتے تھے اور حضرت شیخ کے یہاں جاتے تھے, کسی بڑے سے بڑے کے آنے پر کبھی دل میں یہ خیال نہیں آیا کہ ان سے بھی ہمیں انہی فائدے تو حاصل کرتے تھے, لیکن ان سے بھی کچھ مل جائے ایسا کبھی دل میں سوچا ہی نہیں. کہ جو اپنے شیخ کے ساتھ تعلق اور یہ سلسلے میں یہی چیز ہے. تو بابا میں اصل تو بات کر رہا تھا ذکر جہری کی, تو یہ ذکر دوازدہ تصویر ہے, بڑا اہم ہے ہمارے اکابر کے یہاں, اس کو بڑی اہمیت, حضرت شیخ الاسلام مولانا حسین احمد مدنی رحمۃ اللہ اس کو بڑی اہمیت بتلاتے ہیں, حضرت شیخ نے بتلایا اور حضرت رائے پوری کے یہاں, اور اسی لیے یہ اکابر جو ہے اپنے آخری مقام تک اور اس سے بھی آگے پہنچنے کے بعد بھی اس کو چھوڑتے, آپ نے سنا ہوگا اکابر کے رمضان میں اور راجنیتی میں, اور اس میں حضرت شیخ نے حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کے مطابق جو ہے لکھا ہے کہ زندگی آخر تک موت تک وہ برابر ذکر جہری کی پابندی کی, رمضان کے علاوہ دنوں میں آپ تہجد کے بعد جو ہے فجر کے اذان سے پہلے اپنا ذکر کرتے تھے اور رمضان میں اثر کے بعد تو مغرب سے 5 منٹ پہلے ذکر پورا ہوتا تھا. حالانکہ حضرت مولانا الیاس صاحب رحمۃ اللہ علیہ کا جو مقام تھا روحانی بہت, لیکن انہوں نے جو چھوڑا نہیں. حضرت آئتوں کی یہاں بھی بڑی پابندی رہی, حضرت گنگوہی کے متعلق ہے کہ ظہر کے بعد دروازہ بند ہو جاتا تھا کمرے کا اثر تک, تو لوگوں نے دیکھا کان لگا کر ذکر بھی کر رہے تلاوت وغیرہ. تو مہاراج یہ ذکر جہری جو ہے اس میں ناغا نہیں ہونا, پابندی سے کرو. میں نے حضرت صدیق احمد صاحب کلارے کے ساتھ سفر کے موقع ملے, پابندی سے دیکھا حضرت کو تہجد کے بعد پابندی سے ذکر جہری کرتے تھے. کبھی چھوڑا نہیں, میں نے جب پہلے میں جن سفروں میں رہا اور حضرت کے ساتھ موقع ملا, تو بہرحال میں عرض کرنا چاہتا ہوں کہ اس کی پابندی ہوئی ذکر جہری. یہ بھی نہ یہ دوسرے اذکار کے اندر, جیسے ایک آدمی کا معدہ خراب ہو تو وہ بریانی زردہ کھائے گا تو بریانی زردے سے اس کو کوئی فائدہ نہیں پہنچے گا, معدے کا علاج کرا تو ہر اسی طرح یہ دوسرے اذکار وغیرہ سے ہمیں جو فائدہ پہنچنا چاہیے نہیں پہنچتا, وہ دل کی خرابی کی وجہ سے, تو دل کے اسی خرابی کے علاج کے لیے یہ ذکر جہری دوبارہ خاص کر کے جو اہل علم کا طبقہ ہے یا دینی محنت کرنے والے, چاہے وہ مدارس کے لوگ یا دعوت و تبلیغ سے تعلق رکھنے والے, سب کے لیے اس کا بڑا اہتمام ہو. جو جتنا زیادہ اس سے اہتمام کرے گا اتنا اللہ تعالیٰ اس کی وجہ سے اس کے کاموں میں خیر و برکت مقدر فرمائیں گے. دوبارہ یہ ذکر جہری جو ہے وہ ایک جیسا کہ بتلایا ہے تو علاج کے طور پر, لیکن پھر جب وہ کرتے کرتے آدمی مقام پر پہنچتا ہے تو پھر اس کو چھوڑتا نہیں ہے. ہمارے بزرگوں کے سے جملہ منقول ہے کہ جس کی برکت سے اللہ نے یہاں پہنچایا اس کو کائے کو چھوڑا, ہم تو زندگی بھر اس کو پکڑے رہیں گے. تو باہر اور قرآن پاک کی تلاوت کا اہتمام, تو اب یہ جو اس کے علاوہ بھی لا الہ الا اللہ کا ویر, اللہ 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 کا نام, یہ 1,25,000 کا حضرت حضرت شیخ رحمۃ اللہ علیہ نے فضائل ذکر میں لکھا ہے, حضرت شاہ ولی اللہ صاحب دہلوی رحمۃ اللہ علیہ کے والد شاہ عبد الرحیم صاحب دہلوی کا جملہ کہ ابتدائی سلوک میں میں ایک سانس میں 200 مرتبہ لا الہ الا اللہ کہتا, ایک سانس 200 مرتبہ حضرت شاہ عبد الرحیم صاحب دہلوی, حضرت شاہ ولی اللہ صاحب کے والد. ہمارے حضرت سے میں نے سنا حضرت حاجی امداد اللہ صاحب رحمۃ اللہ علیہ سے پوچھا, فرمایا بڑھاپا آ گیا, سانس نہیں رہا, سانس کم ہو گیا, پھر بھی ایک سانس میں 180 درجے لگاتا ہوں. حضرت حاجی صاحب کے متعلق, حضرت گنگوہی رحمۃ اللہ علیہ کے متعلق کسی نے حضرت سے پوچھا, کیا پڑھنے کا زمانہ تو गया, आजम हुए हो गए, ताकत नहीं रही बदन में, उसके बावजूद 1,25,000 का मामूल है। 1,25,000 वो खाली 1,25,000 लेके बैठे नहीं थे, बल्कि हजरत यहाँ सिया शिक्षा का दर्श होता था, आने वाले जो है सारी पीर की तरबियत होती थी, मेहमानों की मेजबानी हुआ करती थी, आने वाले सवाल खतूत के जवाब दिए जाते थे, आने वाले सवाल फतावा के जवाब, पूरा पूरा एक निजाम। और हमको जो किताबें पढ़ाने को मिली हैं वो ऐसी मुसीबत हम पर बन गई है कि और कुछ होता ही नहीं, कहते हैं क्या करें, मतलब मुताले करना है पढ़ाना, हमारे जितने भी मौलवी यही बाहर करें, ज्यादा ढूंढो हैं उनको लाल सब नहीं पढ़ा सकते, उनके ये सिलसिले नहीं। हमारे हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह के मुताबिक अभी माना जाए, साहब ने सुनाया कि वहां बांग्लादेश में एक बुजुर्ग से मुलाकात हुई, तो कानपुर के जमाने के हजरत मुफ्ती साहब रहमतुल्लाह अलैह के शागिर्दों में से थे, उनसे कहा कि हजरत के वाक्या सुना, क्या सुनाए, वाक्या तो बहुत है, एक सुनाता हूँ कि हजरत सबक के अंदर कुरान पाक की तिलावत की बड़ी ताकीद करते थे, कुरान पढ़ो कुरान पढ़ो कुरान पढ़ो। तो कहा मैं छोटा था, हजरत से करीब था, एक मतलब आप पूछ लिया कि हजरत आप कितना कुरान पढ़ते हैं, तो हजरत ने जवाब में फरमाया भाई देखो ये तो बंदा और अल्लाह के दरमियान की चीज है, किसी का भेद खोलना नहीं चाहिए। तो क्या मैंने इसरार किया कि बतला दे कि हमें भी बेरत हो, क्या तहज्जुद में 8 पारे पढ़ता हूं और दिन भर बेहिसाब कुरान पढ़ता हूं। हालांकि हजरत की सवाल देख लीजिए आप, हजरत मुफ्ती साहब की कानपुर के जमाने में दौरे की अक्सर किताबें हजरत पढ़ाते थे, उसके अलावा फतावा का जवाब देते थे, और वहां कानपुर और तराज के अंदर दावत और तबलीग का जो काम होता था उसमें बराबर हिस्सा लेते थे, आने वाले मेहमान कितने काम थे हजरत, इन सारे कामों के साथ हिस्सा है। इसी तरह माने जाए और बुजुर्ग से मुलाकात हुई, तो उन्होंने उनसे पूछा कि कितना कुरान पढ़ो, उन्होंने जवाब में कहा 10 पारे, उन्होंने कहा बस जवान आदमी हो, मैं बुढ़ा हो गया हूँ 40 पारे पढ़ता हूँ। उन्होंने ये कुरान पाक की तिलावत, ये हमारे मैंने अभी 3-4 साल पहले जाम्बिया के सफर में हजरत मान अब्दुल रहीम साहब मौताला रहमतुल्लाह अलैह, हजरत शेख रहमतुल्लाह अलैह के लाडले थे, हजरत के खलीफा में से हैं, मैंने पूछा हजरत शेख का रोजाना का जो है तिलावत का मामूल क्या था, जहाँ रोजाना हजरत जो है 9-10 8-9 पारे तिलावत कर लिया करते थे नफलों में। हालांकि हजरत शेख रहमतुल्लाह अलैह के इल्मी मुशाविर जो हदीस पढ़ाने वाले हैं हजरत जानते हैं, हजरत का ज्यादा वक्त तो उसी में हो। हमारे अकाबी के यहाँ पुराने पाक की तिलावत का यह अहतमाम, अल्लाह के नाम का यह अहतमाम, हजरत डोंगरी के 1,25,000 का सुना, हजरत मौलाना हबीबुर रहमान साहब उस्मानी जो दारुल देवबंद के मोहतरमी थे, ऐसे तो नहीं मोहतरमी थे लेकिन मोहतरमी कहलाते थे, हजरत हाफिज अहमद साहब जो हजरत नाम की रहमतुल्लाह अलैह के साथ जादे हैं वो असल मोहतरमी थे, लेकिन सारा इंतजाम और अल्लाह ताला ने इंतजामी सलाहियत ऐसी अता फरमाई थी, हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं कि वो मुल्क के वजीर आजम बनने के काबिल थे, ऐसी उम्मीद सलाह अल्लाह ताला ने इंतजामी दारुल देवबंद के जो इंतजामी उमूर को तरतीब दिया है उसके अष्टकाना को उन्होंने, तो बहरहाल वो उनके मुताबिक हजरत मुफ्ती शफी साहब रहमतुल्लाह अलैह फरमाते हैं तो उनका 1,25,000 का मामूल था रोजाना का 1,25,000। अब हालांकि एहतमाम एहतमाम ये तो हम मन से माफूल है, ज्यादा गम और हुजन ही में रहता है मुस्लिम जो है, और ये आजकल एहतमाम के साथ कोई इल्मी काम तस्तालीब और तस्नीफ का काम या ये, लेकिन वो 1,25,000 का मामला। मैंने खुद हमारे मुख्यमंत्री से सुना कि दारुल देवबंद में कोई अहम बात पेश आती थी तो तुम कहते दंगो रहमतुल्लाह जो है सरपरस्त थे, उनके पास जब जाना होता था तो ये दोनों हजरात इमाम हाफिज अहमद साहब जो हजरत मान के साथ जादे हो और हजरत मान हाफिज रहमान साहब दोनों देवबंद दंगो हाजिरी देते थे, वहां जाकर 3 रोज एहतिकाफ करते थे, उसके बाद जो जिस काम को लेकर के जाते थे वो हजरत गंगोई रहमतुल्लाह अलैह की खिदमत में पेश करते थे कि ये जरूरत इसके लिए हमारे, और वहां हजरत गंगोई रहमतुल्लाह अलैह की खिदमत में वहां हबीब रहमान साहब का प्याम तो चाहे रात को तहज्जुद के वक्त पर चाय बनाकर हजरत की खिदमत में पेश करते थे। हजरत ने एक मौके पर अल्लाह वालों की हिज भी बड़ी तेज होती है इस जिम्मे में यह फरमाया कि एक मरतबा हजरत गंगोई रहमतुल्लाह अलैह मस्जिद में तशरीफ लाए, फरमाया कि निया सलाई जलाई वो ऐसी बुआ थी, تو عشاء کی نماز دیر سے ہوتی تھی, اس وقت تشریف لانے تھے, کسی نے مغرب کے بعد لیا چلائی جلائی تھی, اس کی ہوئی حص تیز ہونے پر. تو وہاں شاہ محبوب الرحمان صاحب چائے پلاتے تھے, کپڑ کابی کو دھو کر کے کپڑے سے اچھی طرح جو ہے پوچھا اور اس کے بعد چائے پیش کی. حضرت فرماتے کچے پانی کی بوا تھی, تو دوسرے نے اس لیے کیا کہ اس کو جو ہے دھو کر کے کپڑے سے صاف کر کے آگ کے اوپر یوں تپایا اور پھر چائے پیش کی, تو کہا آج کچے پانی کی بو نہیں ہے. حضرت نے فرمایا کتنی حصے تھی. خیر میں جو بات بتانا چاہتا تھا وہ یہ ہے کہ ایک دن حضرت گنگوئی رحمۃ اللہ نے فرمایا, ہاں میرے حبیب الرحمان سب ہی لوگ دعا کے لیے کچھ نہ کچھ بات کہتے رہتے ہیں, اس میں آپ نے آج تک کبھی کچھ کہا نہیں. یہ جب چائے پیش کر رہے تھے رات, تو انہوں نے حضرت کہا حضرت یہ اس خدمت کا موقع جنت میں بھی مل جائے, یہ دعا کا انشاءاللہ ضرور. تو میں تمہارا میں بتلانا یہ چاہتا ہوں کہ حضرات اپنی مشغولیتوں کے باوجود کیا ذکر کی اتنی بڑی تعداد, تلاوت کی یہ تعداد. آج ہمارا حال یہ کہ دو کتابیں ہمیں پڑھانی ہیں, چار کتابیں ہمیں پڑھانی ہیں, تو اب ہمارے اہل علم سے کہتے ہیں کیا کریں, پر کیا پڑھیں, مطالعے کی وجہ سے وقت نہیں ملتا. آج اخبار دیکھنے کا وقت ملتا ہے, دوستوں کو فون کرنے کا وقت ملتا ہے, اور آج کل جو ہے فون کے ساتھ جو ہے چیٹنگ کرنے کا وقت ملتا ہے, دوستوں کی مجلسوں میں گپ شپ کرنے کا وقت ملتا ہے, ہر چیز کا وقت ملتا ہے. نہیں ملتا تو اللہ کی ذکر کے لیے پورا کر دیا. سبحان اللہ.
تمام ساتھی اپنے اپنے حلقوں میں بیٹھ جائیں, نئے آنے والے حضرات یہاں نمبر کے قریب آ جائیں.